यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेपाल र चीन बीच आपसी सहयोगका विभिन्न 9 वटा समझदारी पत्रमा हस्ताक्षर। प्रधानमन्त्री शेरबहादुर देउवा र चीनका विदेश मन्त्री वाङ यी बीच द्विपक्षीय हितका विषयमा छलफल। चीनका विदेश मन्त्री वाङले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने। तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्नेमा प्रधानमन्त्री देउवाको जोड़। नयाँ प्रसारण लाइन र सब स्टेशनको सञ्चालनपछि लुम्बिनीका 5 जिल्लामा विद्युत आपूर्तिमा देखिएको समस्या अन्त्य। र युक्रेनमा युद्ध रूसका लागि रणनीतिक असफलतामा परिणत भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाल र चीनबीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्री डा नारायण खड्का र चीनका विदेश मन्त्री वाङ यीको उपस्थितिमा हिजो 9 वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो। दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्रमा नेपालका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि चीनका राजदूत हाउ यान्छीले हस्ताक्षर गर्नुभयो। प्रसारण लाइनको सम्भाव्यता अध्ययन सम्बन्धी समझदारी पत्रमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्की र राजदूत यान्छीले हस्ताक्षर गर्नुभयो। त्यस्तै कृषि विकास परियोजना सञ्चालन र नेपालबाट घाँस निर्यात गर्ने समझदारी पत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव निरू दाहाल पाण्डे र राजदूत यान्छीले हस्ताक्षर गर्नुभयो। यसैगरी नेपाली उत्पादित सामान चीन निर्यात गर्ने सम्बन्धी लेटर अफ एक्सचेन्जमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डे र चीनको वाणिज्य मन्त्रालयका सहसचिव सेङ कुपिङले हस्ताक्षर गर्नुभयो। नेपाल चीनबीच रेलवेको सम्भाव्यता अध्ययन र अरणीको राजमार्ग हस्तान्तरण सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ। समझदारी पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र चीनको वाणिज्य मन्त्रालयका सहसचिव सेङ कुपिङले हस्ताक्षर गर्नु भएको हो। कोरोना महामारीमा चीनले उपलब्ध गराएको स्वास्थ्य सामग्री र भ्याक्सिन तथा चीनिया स्वास्थ्यकर्मीको टोली बीपी कोइराला क्यान्सर अस्पतालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र चीनको वाणिज्य मन्त्रालयका सहसचिव सेङ कुपिङले हस्ताक्षर गर्नुभयो। यसअघि परराष्ट्र मन्त्री डा नारायण खड्का र चीनको राज्य परिषदका सदस्य एवं विदेश मन्त्री वाङ बीच नेपाल चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्य परिषद सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले हिजो शिष्टाचार भेटवार्ता गर्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ 1 घण्टा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्री डा नारायण खड्काले जानकारी दिनुभयो। भेटमा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काको चासो र हितका विषयमा समर्थन गर्ने लगायतका विषयमा कुराकानी भएको उहाँले बताउनुभयो। चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन कोविड 19 का कारण पूरा हुन नसकेको अवस्थामा त्यसलाई सहजता बनाउने लगायतका विषयमा पनि दुवै पक्षबीच सौहार्द रूपमा छलफल भएको परराष्ट्र मन्त्री डा खड्काले जानकारी दिनुभयो। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदेश मन्त्री वाङ यीले आज शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश मन्त्री वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि आजै भेटवार्ता गर्नुहुनेछ। चीनिया विदेश मन्त्री वाङ यीको प्रतिनिधिमण्डल आजै स्वदेश फर्कने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ। चीनिया निर्माण कम्पनी सीएएमसीले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको छ। चीनका राज्य परिषद सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा हिजो साँझ राजधानी काठमाडौँ र निर्माणस्थल पोखरामा आयोजित छुट्टा छुट्टै कार्यक्रमका बीच विमानस्थल हस्तान्तरण गरिएको हो। काठमाडौँमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चीनका परराष्ट्र मन्त्री यीले परराष्ट्र मन्त्री नारायण खड्कालाई विमानस्थलको चाबी हस्तान्तरण गर्नुभएको हो। पोखरामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विमानस्थल निर्माण सम्पन्न गरेकोमा चिनिया कम्पनी सीएएमसीका अध्यक्ष लु यानलाई कदरपत्र प्रदान गर्नुभएको थियो। चीनको एक्जिम ब्याङ्कको 22 अर्ब रूपियाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा निर्माण गरिएको सो विमानस्थलको मुख्य निर्माण र जडानको कार्य सम्पन्न भएपछि हस्तान्तरण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो। उहाँका अनुसार विमानस्थलको 93% काम सम्पन्न भएकाले बाँकी कार्य पनि निरन्तर सञ्चालन हुनेछ। प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ। ललितपुरको पाटन स्थित पुननिर्माण गरी बनाइएको भीमसेन मन्दिरको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक तयारी थालिसकेको बताउनुभयो। प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभार समेत रहेको उल्लेख गर्नुहुँदै भयरहित स्वच्छ निर्वाचन गर्नु सरकारको दायित्व रहेको उल्लेख गर्नुभयो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका धार्मिक सम्पदाको पुननिर्माणलाई महानगरपालिकाले तीव्रताका साथ सम्पन्न गरेको बताउनुभयो। हिजै बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको 14 वार्षिक साधारण सभालाई काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले राष्ट्रिय एकतालाई बलियो बनाउनु आजको आवश्यकता भएको बताउनु भएको छ। प्रधानमन्त्री देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि राष्ट्रिय एकता आवश्यक रहेको र त्यसको नेतृत्व कांग्रेसले गर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउनका लागि सरकार प्रतिबद्ध रहेको र कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा सरकार सफल भएको पनि बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले देशमा पछिल्लो समय व्यापार घाटा बढ़िरहेकाले त्यसलाई कम गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सिप र पुँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गर्नुभएको छ। गैर आवासीय नेपाली संघ एनआरएनएको 10 विश्व सम्मेलनलाई हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैर आवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। राष्ट्रपति भण्डारीले COVID-19 को महामारी, विनाशकारी भूकम्प जस्ता विपद र अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरेर एनआरएनएले आफ्नो भूमिका बढ़ाएको र यो क्रमलाई अझै निरन्तरता पाउनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँडले गैर आवासीय नेपालीले स्वदेशमा रोजगारी सिर्जना, लगानी वृद्धि र मानवीय सहयोगमा सकारात्मक भूमिका खेलेको बताउनुभयो। गृहमन्त्री खाँडले नेपाल सरकार सदैव एनआरएनएको साथ र समर्थनमा रहने विश्वास पनि व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र विरोधीहरू जनताका समावेशी र समानुपातिक अधिकार खोज्न उद्यत रहेको बताउनु भएको छ। गोर्खाको बारपाक सुलीकोट गाउँपालिकाको प्रशासकीय भवनको हिजो उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले यथास्थितिवादीहरू माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउन लागि परेको आरोप लगाउनुभयो। नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायण काजी श्रेष्ठले अझै पनि केही राजनैतिक दल गठबन्धनमा विभाजन ल्याएर देशलाई प्रतिगमनतर्फ लैजान प्रयास गरिरहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी विकास परियोजना भएको बताउनु भएको छ। नेपाली कांग्रेस क्षेत्र नम्बर 4 सुनसरीले कोशी गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले एमसीसी परियोजनाका विषयमा छरिएको भ्रममा कुनै किसिमको सत्यता नभएका कारण त्यसको पछि नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। मन्त्री कार्कीले एमसीसीका कारण अमेरिकी सेना आउने भन्ने भ्रममा कुनै किसिमको सत्यता नभएको बताउँदै एमसीसी मुलुकको समृद्धिका लागि ढोका खोल्ने कार्य गरेको बताउनुभयो। मन्त्री कार्कीले एमसीसी परियोजना मुलुक, नेपाली जनता र राष्ट्रको हितमा रहेको उल्लेख गर्नुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताउनु भएको छ। गुल्मीमा हिजो एकीकृत समाजवादीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढ़ाउन आफूहरू अघि बढ़ेको उल्लेख गर्नुभयो। अध्यक्ष नेपालले एमाले बाहेकका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको पनि जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले विश्व ब्याङ्कले 2072 गएको शक्तिशाली भूकम्पमा परेर अपाङ्गता भएकालाई जीविकोपार्जन र सहायक सामग्री किन्नका लागि उपलब्ध गराएको सहयोग राष्ट्रिय अपाङ्ग कोष मार्फत खर्च गर्ने वातावरण मिलाउन पहल गर्ने बताउनु भएको छ। राष्ट्रिय अपाङ्ग कोषका पदाधिकारीसँगको भेटमा गृहमन्त्री खाँडले सरकार शारीरिक अपाङ्गताका साथमा रहेको विश्वास दिलाउनु भयो। सो अवसरमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले कोषलाई प्राविधिक रूपमा सहयोग गर्न आग्रह गर्दै रकम प्राधिकरण मार्फत खर्च गरिने जानकारी दिनुभयो। विश्व ब्याङ्कले 2072 भूकम्पमा परेर अपाङ्गता भएका 229 जनालाई जीविकोपार्जन, सहायक सामग्री वितरण तथा आय आर्जनको वातावरण निर्माण गर्न नेपाल सरकारलाई 6,70,00,000 रूपियाँ उपलब्ध गराएको थियो। कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठानको विद्युत आपूर्तिलाई भरपर्दो एवं गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मोतीपुर सन्धि खर्क प्रसारण लाइन र सब स्टेशन हिजो एकैसाथ उद्घाटन गरिएको छ। कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धि खर्कसम्मको 132 केवी क्षमताको डबल सर्किट प्रसारण लाइन हिजोदेखि सञ्चालनमा आएको हो। सोही प्रसारण लाइन अन्तर्गत सन्धि खर्क नगरपालिका 6 फुदवाङमा निर्माण गरिएको 132 केवी क्षमताको सब स्टेशन पनि सञ्चालनमा आएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले हिजो सन्धिखर्कमा आयोजित समारोहमा प्रसारण लाइन र सब स्टेशनको उद्घाटन गर्नुहुँदै अब यस क्षेत्रमा विद्युत आपूर्ति गुणस्तरीय तथा भरपर्दो हुने र समग्र विकासका लागि मेरुदण्ड तयार भएको बताउनुभयो। कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले 2 वर्षभित्र सबैको घरमा विद्युत पुर्याउन विद्युतीकरणलाई लास्ट माइलको रूपमा अगाडि बढ़ाइएको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले जनता र राष्ट्रका विरूद्ध भइरहेका भ्रमपूर्ण प्रचारको खण्डन गर्न संचार माध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। काठमाण्डुमा हिजोदेखि शुरू भएको समाजवादी प्रेस संगठनको पहिलो विस्तारित बैठकलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ नेता खनालले खोक्रो राष्ट्रवादको नारा देखाउने पार्टीबाट मुलुकको समृद्धि सम्भव नभएको दावी गर्नुभयो। एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवड़ाले सापेक्ष, सार्थक, जनपक्षीय पत्रकारिता गर्दै जनताको पक्षमा प्रेस संगठनले आफूलाई समर्पित र वकालत गर्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरूपयोग भएको बताउनु भएको छ। हिजो शिवपुरी गाउँपालिका काठमाण्डुद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा प्रवक्ता महतले यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको 19-20 अर्ब रकमको व्यापक दुरूपयोग भएको दावी गर्नुभयो। प्रवक्ता डाक्टर महतले कुनै पारदर्शी योजना बिना नै स्व आयोजना ल्याइएको र मनपर्दो ढंगबाट आयोजनाको रकम आफ्ना कार्यकर्तालाई बाँडेर सकिएको उल्लेख गर्नुभयो। आगामी सबै निर्वाचनहरूमा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने भन्दै त्यसका लागि कांग्रेसका कार्यकर्तालाई एकजुट भएर लाग्न पनि आग्रह गर्नुभयो। हिजो देशभर 8 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 2655 नमूनाको परीक्षण गर्दा 8 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। त्यस्तै हिजो 210 जना संक्रमण मुक्त भएका छन्। हिजो 47,701 जनाले कोरोना विरूद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। दोलखाको कालिन्चोक गाउँपालिका 5 लापीलाङमा हिजो आगलागी हुँदा 3 घर जलेर नष्ट भएका छन्। खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पुनः निर्माण गरिएको 3 घर र सामग्री जलेर नष्ट भएको छ। आगलागीबाट 3 घर सहित घरमा भएका सामग्रीहरू जलेर करिब 50,00,000 भन्दा बढ़ीको क्षति भएको वडाध्यक्ष सुभाष थामीले बताउनुभयो। भीमेश्वर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो। कैलालीको भजनी नगरपालिकाका किसानहरू चैतमा नै धान रोप्न थालेका छन्। वर्षायाममा बाढ़ीका कारण धान खेतीमा क्षति पुगेको भन्दै किसानहरू चैतमा नै धान रोप्न थालेका हुन्। कैलालीबाट ईश्वर साउदको यो रिपोर्ट।
आज भोलि कैलालीको भजनी नगरपालिका वडा नम्बर 8 तिर जाँदा असार लागेको आभास हुन्छ। जसरी असारमा जता गए पनि किसानहरू आफ्नो खेतमा छुपु छुपु धान रोपिरहेका देखिन्छन्, त्यसरी नै आज भोलि त्यहाँका किसानहरू बिहानैदेखि आफ्नो खेतमा गएर धान रोपिरहेको देख्न सकिन्छ।
8 बजे आउँछन्, कोही 5 बजे दिन्छन्, कोही 6 बजे दिन्छन्, रमाइलो हुन्छ।
त्यो ठाउँ डुबान क्षेत्र पनि हो, वर्षातको समयमा त्यहाँ हिण्डुल गर्न समेत समस्या हुने गरेको छ। त्यसकारण वर्षे धान भन्दा चैते धान बढी उत्पादन हुने र बाढ़ीले पनि नबिगार्ने भएकाले आज भोलि आफूले चैते धान लगाउन थालिएको बताउनुहुन्छ स्थानीय राम सिंह चौधरी।
असार सावनतिर यहाँ बाढी बढी आउँछ,
बाढी पनि नआउने र उत्पादन पनि राम्रो हुने भएकाले त्यहाँका किसानहरू वर्षे धानको भन्दा बढी लागत लगाएर भए पनि चैते धान लगाउने गरेका छन्। भजनी आठ गोड चौराका किसान फगुवा डगौरा।
आज भोलि त बाढी हुँदैन, पानी मात्रै बढिहाल्नु पर्छ, खाद बढिहाल्नु पर्छ।
राम सिंह र फगुवा जस्तै देव कुमार चौधरी पनि चैते धान रोप्दै हुनुहुन्छ। उहाँको पनि आज भोलि बिहानैदेखि साँझसम्म खेतमै समय गरेको छ।
बाढी नलगाएपछि त 2-3 चोटि हो काट्ने, पहिला लाग्यो भने त एकैचोटि हो, खेती गरेपछि यसैमा फाइदा हुन्छ।
चैतको महिना गर्मी समय र पानी पनि पर्याप्त नपरिसकेका कारण चैते धान लगाउन भने किसानहरूलाई पानीको समस्या हुने गरेको छ। किसानको खेत खेतमा पानी तान्ने बोरिङ हुँदा पनि कहिले विद्युत जाने र कहिले समयमै डिजल नपाउनाले सिँचाईको भने अलि समस्या हुने गरेको किसानहरूको भनाइ छ।
धेरै जस्तो ठाउँमा त्यो अनुदानमा बोरिङहरू दिइराखेको छ, पावर टिलर दिइराखेको छ, त्यो भन्दा पनि थायी रूपले नहर नै बनाइदिएको भए राम्रो।
भजनी नगरपालिका वडा नम्बर 8 50% किसानहरूले चैते धान लगाउने गरेका छन्। त्यसको लागि स्थानीय सरकार तथा अन्य सरकारवाला निकायले किसानहरूलाई के सहयोग गरिरहेको छ त? वडा नम्बर 8 वडा अध्यक्ष पंकज चौधरी।
चैते धानलाई 50% अनुदानमा बिउ वितरण भए अनि कृषि यन्त्रीकरण भए सरकार मार्फत प्रदेश सरकार मिलेर उपलब्ध गराएको छ।
वर्षातको समयमा त्यो ठाउँमा जलमग्न हुने भएकाले अबका दिनहरूमा स्थानीय सरकार तथा अन्य सरकारवाला निकायले पनि हिउँदे खेतीमा बढी जोड़ दिन आवश्यक देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा युद्ध रूसका लागि रणनीतिक असफलतामा परिणत भएको बताउनु भएको छ। पोल्याण्डको राजधानी वार्सामा बोल्नुहुँदै राष्ट्रपति बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्ना छिमेकी राष्ट्रहरूमाथि शासन गर्न छूट दिन नहुने पनि बताउनु भएको छ। यसैबीच रूसले अमेरिकी राष्ट्रपतिले रूसको सार्वभौमता खलल गर्ने वक्तव्य दिनुभएको आरोप लगाएको छ। अमेरिकाले भने उक्त आरोपको खण्डन गरेको छ। अब के आर्थिक समाचार। पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको छ। हिजो तानसेनमा आयोजना गरिएको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सरकारकी कानून मन्त्री रमा घरती र नेपाल सरकारका प्रतिनिधि नारायण प्रसाद दुवाड़ीले पाल्पालाई ढाकाको राजधानी घोषणा गर्नुभएको हो। बाराको सिमारामा रहेको विशेष आर्थिक क्षेत्र सेजमा 9 उद्योग सञ्चालनका लागि विदेशी लगानीकर्ताहरूले प्रस्ताव पेश गरेका छन्। अब खेल समाचार।
नेपाल पपुवा न्युगिनीसँग 3 विकेटले पराजित भएको छ। किर्तिपुर स्थित टियु मैदानमा शनिबार सम्पन्न नेपाल र पपुवा न्युगिनी बीचको खेलमा पीएनजीले 3 विकेटले जीत निकाल्न सफल भएको हो। खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले पीएनजीलाई 279 रनको लक्ष्य दिएको थियो। नेपालले दिएको 279 रनको लक्ष्य पीएनजीले 48 ओभर 4 बलमा 7 विकेट गुमाएर पूरा गर्यो। पीएनजीको जितमा लिगा शाहले 90 रनको अर्धशतकीय इनिङ खेले। नेपालका सोमपाल कामीले 3 विकेट लिए। सराफले 2 तथा सन्दीप लामिछाने र आसिफ शेखले 1-1 विकेट लिए। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 278 रन बनाएको थियो। नेपालका दिपेन्द्र सिंह एरीले सर्वाधिक 7 चौका सहित 105 रनको शतकीय इनिङ खेले। एरी नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने तेस्रो खेलाड़ी बन्न सफल भएका छन्। खराब शुरूआत गरेको नेपालले तेस्रो ओभरको शुरूआतमा 5 रन जोड्दा 2 विकेट गुमायो। तेस्रो नम्बरमा आएका देव खनाल र चौथो नम्बरमा दिपेन्द्र सिंह एरीले तेस्रो विकेटका लागि 129 रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई राम्रो स्थितिमा पुर्याउन सफल भएका थिए। दिपेन्द्र र देवले आफ्नो पहिलो अर्धशतक प्रहार गर्दै 72 रनको इनिङ खेले। रोहित पौडेलले 35 रनको योगदान गर्दा भीम सार्की 26 रनमा बोल्ड भए। नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 50 विकेट हात पारेर एक दिवसीय अन्तर्राष्ट्रियमा 50 विकेट पूरा गर्ने पनि पहिलो नेपाली खेलाड़ी बनेका छन्। सन्दीपले शनिबार पपुवा न्यूगिनी विरूद्धको खेलमा विकेट लिएसँगै सन्दीप एक दिवसीय अन्तर्राष्ट्रियमा 50 विकेट पूरा गर्ने खेलाड़ी भएका हुन्। उनले 22 खेलमा यो सफलता हात पारेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो 50 विकेट लिने विश्वका दोस्रो खेलाड़ी बनेका छन् सन्दीप। भारतका अजित अगरको 23 खेलमा 50 विकेटको कीर्तिमानी तोड्दै सन्दीप छोटो 50 विकेट लिने दोस्रो खेलाड़ी बनेका हुन्। सन्दीप भन्दा अघि श्रीलंका अन्जान्त मेन्डिस 19 खेलमा 50 विकेट लिँदै पहिलो स्थानमा छन्। सन्दीपले सन् 2018 एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका छन्। त्रिभुवन आर्मी क्लबले मुख्यमन्त्री कप राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधि हात पारेका छन्। कैलालीको धनगढ़ीमा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई 3-1 सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बन्न सफल भएको हो। उपाधिसँगै आर्मीले 4,00,000 प्राप्त गरेको छ भने उपविजेता पुलिसले 2,00,000 चित्त बुझाएको छ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाड़ी आर्मीका मान बहादुर श्रेष्ठ भए।
गिरिशा उपाध्याय, अब मौसम। आज प्रदेश एक बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एकका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.7 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 75%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6 बजे भयो भने सूर्यास्त भरे साँझ 6:19 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाल र चीनबीच आपसी सहयोगका विभिन्न 9 समझदारी पत्रमा हस्ताक्षर। प्रधानमन्त्री शेरबहादुर देउवा र चीनका विदेश मन्त्री वाङ यी बीच द्विपक्षीय हितका विषयमा छलफल। चीनका विदेश मन्त्री वाङले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने। तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्नेमा प्रधानमन्त्री देउवाको जोड़। नयाँ प्रसारण लाइन र सब स्टेशनको सञ्चालनपछि लुम्बिनीका 5 जिल्लामा विद्युत आपूर्तिमा देखिएको समस्या अन्त्य। र युक्रेनमा युद्ध रूसका लागि रणनीतिक असफलतामा परिणत भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।